यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेकपा एमालेको विधान संशोधन। संशोधित विधान अनुसार केन्द्रीय कमिटी 301 सदस्य हुने। प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव। समावेशीकरण र सामाजिक न्यायको संरक्षण गर्नु राज्यको दायित्व भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसे विरूद्ध 3,68,00,000 रूपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। र अस्ट्रेलियाको सिडनी स्थित बोन्डाई बीचमा गोली प्रहार हुँदा कम्तीमा 12 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेकपा एमाले विधान संशोधन गरेको छ। जारी महाधिवेशनले केन्द्रीय कमिटी 301 सदस्य हुने गरी विधान संशोधन गरेको हो। यसअघि विधान महाधिवेशनले 251 सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेकोमा आजको बैठकले त्यसमा संशोधन गरी 301 सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ। केन्द्रीय कमिटिको आजको निर्णय अनुसार अब नेकपा एमालेमा अध्यक्ष 1, उपाध्यक्ष 5, महासचिव 1, उपमहासचिव 3 र सचिव 9 जना गरी 19 पदाधिकारी रहनेछन्। यसै गरी स्थायी कमिटी सदस्यको संख्या पोलिट ब्यूरोको 1/3 रहनेछ भने पोलिट ब्यूरो 99 सदस्य हुनेछ। काठमाडौँको भ्रिकुटी मण्डपमा जारी महाधिवेशन बन्द सत्रमा आज पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले सम्बोधन गर्नुभएको नेकपा एमाले जनाएको छ। यस्तै आज बन्द सत्र शुरू भएसँगै नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदाता नामावली र नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरेको छ। हिजोदेखि शुरू भएको एमालेको 11 महाधिवेशन भोलि मंगिर 29 गते सोमबारसम्म चल्ने भनिए पनि केन्द्रीय निर्वाचन आयोगले भने त्यसलाई परिमार्जन गर्दै पर्सी पुष 1 गते सम्मको कार्यतालिका प्रकाशित गरेको छ। प्रकाशित कार्यतालिकामा प्रतिनिधिको नामावलीमा दावी विरोधका लागि सोमबार बिहान 11 बजेसम्मको समय तोकिएको छ भने भोलि नै उम्मेद्वारी मनोनयनको प्रक्रिया शुरू हुनेछ। यस्तै नयाँ नेतृत्व चयनका लागि पुष 1 गते बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म मतदान हुनेछ। एमालेको जारी महाधिवेशनमा देशभरबाट 2,263 जना प्रतिनिधिहरू सहभागी रहेको जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषदको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले चुनाव प्रभावित नहुने गरी काम गर्न सरकारलाई सुझाव दिनुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले अघि पछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेना सहितका सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो। राष्ट्रपति पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। सोही अवसरमा राष्ट्रपति पौडेलले भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरू आकलन गरी राष्ट्रिय सुरक्षा परिषदले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री सुशीला कार्कीले संविधानले सुनिश्चित गरेको समावेशीकरण, सामाजिक न्याय र सांस्कृतिक भाषिक विविधताको संरक्षण तथा प्रवर्धन गर्नु राज्यको दायित्व भएको बताउनु भएको छ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको 23 संचालक परिषद बैठकको आज उद्घाटन गर्दै उहाँले आदिवासी जनजातिहरूको पहिचान, अधिकार, संस्कृति र समग्र विकासका लागि प्रतिष्ठानले गर्दै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले परिषद बैठकबाट गरिने निर्णय, मार्गदर्शन तथा नीतिगत सुझावहरू राष्ट्रिय नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सान्दर्भिक हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री कार्कीले संस्थागत सुदृढीकरण कार्यक्रमको प्रभावकारिता र आदिवासी जनजातिहरूको दिगो सामाजिक आर्थिक सशक्तिकरणका लागि परिषद बैठकले स्पष्ट दिशा तय गर्ने अपेक्षा गर्नुभयो। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ 169 र आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र अनुसार कानून संशोधन गर्न सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेशको सम्मान गर्दै समयानुकूल नियम कानून परिमार्जनका लागि कार्ययोजना निर्माण गरी कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री कार्कीले स्पष्ट गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका तत्कालीन नगर प्रमुख एवं विघटित प्रतिनिधि सभा सदस्य एवं संघीय संसद अन्तर्गतको अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसे विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धानद्वारा 3,68,00,000 भन्दा बढी गैर कानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गरी अस्वाभाविक सम्पत्ति जोडेको भन्दै 3,68,00,000 रूपियाँ भन्दा बढी बिगो दावीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै आयोगले दायर गरेको मुद्दा गैर कानूनी रूपमा आर्जित रकम जफत गर्ने प्रयोजनार्थ उहाँको श्रीमती मन्दिरा चालिसे, छोराहरू सागर र सञ्जीव चालिसे तथा बुहारी प्रमिला पोखरेललाई समेत प्रतिवादी बनाइएको विज्ञप्तिमा उल्लेख छ। संघीय संसद सेवा दिवस आज विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ। संघीय संसद सचिवालय सिंहदरबारमा आयोजित विशेष समारोहमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटन संसदीय व्यवस्थामाथिको प्रहार भएको बताउनुभयो। सभामुख घिमिरेले संसद सरकारको अधीनमा रहने कुनै एउटा निकाय वा शाखा होइन र रहन पनि सक्दैन भन्दै संसदको स्वायत्ततामा आँच आउने कुनै काम नगर्न सरकारलाई आग्रह गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जेएनजी आन्दोलनका क्रममा संघीय संसद भवन र सिंहदरबारको भौतिक संरचनाहरूमा भएको क्षतिका कारण राष्ट्रिय सभाको बैठक बस्न समेत कठिनाई भएको बताउनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले गुणस्तरीय कानून तर्जुमाका लागि संसद सेवाका कर्मचारीहरूले विज्ञता हासिल गर्न आवश्यक रहेको भन्दै संसद सेवालाई स्वायत्त बनाउन र संस्थागत तथा नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताउनुभयो। कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा र राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले कानून बनाउने सर्वोच्च थलो संसदलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। संघीय निजामती सेवा दिवसका अवसरमा संघीय संसद सेवामा कार्यरत 4 उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ, जसमा सर्वोत्कृष्ट संसद सेवा पुरस्कार 1,00,000, उत्कृष्ट संसद सेवा पुरस्कार 75,000 र संसद सेवा पुरस्कार 50,000 2 प्रदान गरिएको छ। संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मंगसिर 28 संसद सेवा दिवस मनाउने गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ़नुको विकल्प नरहेको बताउनु भएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिकामा आज आयोजित कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उल्लेख गर्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री घिसिङले आजै तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेल चौतारा स्थित जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रको निरीक्षण गर्नुभयो। घरेलु तथा लैंगिक हिंसा, लागौषध सेवन, गरीबी, सामाजिक तथा पारिवारिक समस्या लगायतका कारण मानिसहरूमा पछिल्लो समय मानसिक समस्या बढ़दै गएको छ। बझाङ जिल्लामा पनि विगतको तुलनामा मानसिक स्वास्थ्य समस्याका बिरामीको संख्या बढ़दै गएको देखिन्छ। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
बझाङ जिल्लामा अहिले मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरू पनि बढ्दो रूपमा देखिएका छन्। घरेलु तथा लैङ्गिक हिंसा, लागु औषधि सेवन, गरिबी, सामाजिक तथा पारिवारिक घटना परिस्थितिले मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूलाई परामर्श तथा औषधि उपचारमा समस्या देखिएको छ। मानसिक स्वास्थ्य समस्या भएका बिरामी बारे जानकारी दिनुहुँदै खलारा गाउँपालिका कोटभरे स्वास्थ्य चौकीका सीएएब भविन्द्र ओखेडा,
हाम्रो अहिलेसम्म जम्मा मानसिक समस्या भएको 36 जना बिरामी हुनुहुन्छ। त्यसमा चाहिँ बढी जस्तो केसहरू हाम्रो डिप्रेसनको छ, डिप्रेसनपछि एन्जाइटीको छ, त्यसपछि हाम्रो साइकोसिसको छ। अहिले केही केसहरू हाम्रो साइको सोसियल काउन्सिलिङमा हुनुहुन्छ भने लगभग 25-30 केसहरू चाहिँ हामीले औषधि चलाइरहेको छौँ।
जिल्लाभरि मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरूको अवस्था बारे जानकारी दिनुहुँदै स्वास्थ्य कार्यालय बझाङका तथ्याङ्क अधिकृत कटक सार्की,
हाम्रो जिल्लाभरिमा लगभग प्रेजमा भन्दाखेरि 2200 जति छ मानसिक स्वास्थ्यका बिरामीहरू, एकदम प्रायोरिटी रूपमा विशेषज्ञ डाक्टर ल्याएर शिविर चलाउनु पाइदिए पनि त्यसमा केही न्यूनीकरण गर्न।
जिल्ला अस्पताल बझाङका डाक्टर विजय जोशी, मानसिक स्वास्थ्य समस्या भएका बिरामीहरू बढ्दै गएकाले यसका लागि अलग डाक्टरको आवश्यक भएको महसुस गर्नुहुन्छ।
जति केसहरू आइरहेको छन् त्यो आइसबर्गको टिप जस्तै मात्र छ, देख्नेवाला एउटा हुन्छ, मुनि भएको इधर एउटा हुन्छ नि, एराको केसलाई पनि 6-7 महिना अगाडि एउटा मानसिकको डाक्टर आउनुहुन्थ्यो, फलोअप पनि भइरहेको थियो बिरामीहरूको, उहाँ नआउनु लाग्यो 5-6 महिना भयो। मानसिक रोगीहरू चाहिँ धेरै नै छन्, मानसिक रोगको डाक्टरलाई देखाउँछु भनेर आएको बिरामीलाई कति बेला हामीले पनि हेर्नु पर्यो, सकिन्न भने पहिला जुन एभ्री मन्थमा आउनुहुन्थ्यो त्यो डाक्टरलाई फेरि त्यसरी नै एभ्री मन्थमा आएर मन्थली फलोअप गर्न सक्यो भने त्यो पनि केही हदसम्म चाहिँ राम्रो।
समग्र जिल्लामा यस्ता समस्या भएका बिरामीहरूका लागि जिल्ला अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी डाक्टरको व्यवस्था गर्नुपर्ने अति आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल बझाङ।
अब बाँकी समाचार। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई आगामी पुष 2 गते कतार पठाइने भएको छ। प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्ती सारमा लगिएका ती छावालाई कतार पठाउन लागि हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डाक्टर हरिभद्र आचार्यका अनुसार यही डिसेम्बर 17 तारीकमा कतार पठाउन लागि हो। भैरहवा विमानस्थलबाट चार्टर कार्गो विमान मार्फत कतारको दोहा स्थित अलखोर पार्कको चिड़ियाखानामा राख्नका लागि हात्ती पठाउन लागि हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको रहड आइल्याण्ड राज्यको राजधानी प्रोभिडेन्समा रहेको ब्राउन विश्वविद्यालयमा विद्यार्थीहरूमाथि गोली प्रहार गरी 2 जनाको हत्या गर्नुका साथै 9 जनालाई घाइते तुल्याउने आक्रमणकारीको व्यापक खोजी शुरू भएको छ। बन्दुकधारीले परीक्षा हलभित्र छिरेर अन्धाधुन्दा गोली प्रहार गरेको थियो। अमेरिकाको प्रतिष्ठित र पुरानो विश्वविद्यालयमा ब्राउन विश्वविद्यालय पनि पर्ने गरेको छ। अधिकारीहरूले अधिकांश घाइते विद्यार्थीहरू गम्भीर अवस्थामा रहेको बताएका छन्। अस्ट्रेलियाको सिडनी स्थित बोन्डाई बीचमा गोली प्रहार हुँदा कम्तीमा 12 जनाको मृत्यु भएको छ। घटनामा 2 प्रहरीसहित 29 जना घाइते भएका छन्। सिडनीको यहूदी समुदायहरूको कार्यक्रमलाई लक्षित गरी आक्रमणकारीहरूले गोली प्रहार गरेका थिए। प्रहरले उक्त आक्रमणलाई आतंकवादी हमलाको संज्ञा दिएको छ। आक्रमणमा 2 जना संलग्न रहेका र तीमध्ये 1 को कार्यवाहीका क्रममा मृत्यु भएको थियो। आक्रमणकारीको कारण विस्फोटक सामग्री बरामद गरिएको पनि प्रहरले जनाएको छ। बेलारूसले अमेरिकी नाकाबन्दी हटाइएको बदलामा 123 जना बन्दी मुक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँग भएको छलफलपछि बन्दीहरू मुक्त गर्ने सहमति भएको हो। बन्दीहरूमा नोबेल शान्ति पुरस्कार विजेता एल्स वाइलियास्टिक र विपक्षी नेत्री मरिया कोन्स्टिलोभा पनि हुनुहुन्छ। रसियाको निकटतम सहयोगी राष्ट्र बेलारूसलाई खेतीपातीमा प्रयोग हुने पोटास मल निर्यात गर्न अमेरिकाले प्रतिबन्ध लगाउँदै आएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष 2083-84 लागि संघीय समपूरक अनुदान तथा संघीय विशेष अनुदान अन्तर्गत सञ्चालन गर्ने योजना कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ। आयोगले साथै प्रदेश सरकार र स्थानीय तहलाई आगामी 2082 माघभित्र आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणाली मार्फत प्रस्ताव सहितको विवरण पेश गर्न भनेको छ। प्रस्ताव पेश गर्न स्थानीय तहका लागि जिम्मेवार पदाधिकारीबाट शर्त पूरा भएको प्रमाणीकरण फारम भरि पेश गर्नुपर्ने छ भने प्रदेश मानिसको हकमा सम्बन्धित प्रदेश नीति योजना आयोगको सिफारिस सहित प्रदेश सरकार मन्त्री परिषद निर्णय आवश्यक पर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख छ। आगामी आर्थिक वर्षका लागि यस अघि अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका र सम्पन्न हुन बाँकी रहेका क्रमागत आयोजनालाई पहिलो प्राथमिकता दिई तत्कालीन कार्यविधिको व्यवस्था अनुसार प्रस्ताव पेश गर्न आयोगले आग्रह गरेको छ। आइतबार नेपाली शेयर बजारको परिसूचक निफ्टी दोहोरो अंकले घटेको छ। आइतबार निफ्टी परिसूचक 12.50 अंकले घटेर 2594.87 बिन्दुमा कायम भएको छ। शेयर बजार 14 कारोबार दिनपछि 2600 अंक तल झरेको हो। आइतबार 330 कम्पनीहरूका 1,12,72,000 किटार शेयरहरू 4,74,55,000 रुपियाँमा किनबेच भएका छन्। विभिन्न वाणिज्य बैंकहरूको खुद नाफा पछिल्लो एक महिनामा करिब 47.5% वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार यस्तो देखिएको हो। चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा 13,15,00,000 रुपियाँ खुद नाफा कमाएका 20 वाणिज्य बैंकहरूले कार्तिक महिनासम्ममा 19,37,00,000 रुपियाँ यस्तो नाफा कमाएका छन्। समीक्षा अवधिमा बैंकको यस्तो नाफा 47.34% बढेको छ। यस अवधिमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा सर्वाधिक प्रतिशतले बढेको छ। सबैभन्दा कम नाफा वृद्धि भने कुमारी बैंक लिमिटेडको रहेको छ। पोखराको लेक साइड क्षेत्रमा आगामी पुष 13-17 गतेसम्म पोखरा सड़क महोत्सव आयोजन हुने भएको छ। आगामी जनवरी 1 तारीकमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल रेवान पोखराको आयोजनामा फ्यताल किनारको लेक साइड क्षेत्रमा महोत्सव सञ्चालन गरिने आयोजकले आइतबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ। रेवान पोखराका संयोजक वसन्त गौतमका अनुसार सड़कमै खाउ सड़कमै नाचौं सड़कमै रमाऊ भन्ने मूल नाराका साथ आयोजना हुँदै आएको महोत्सवले पोखरालाई अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यको रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो। पर्वतको जलजला गाउँपालिका बिउ आलुमा आत्मनिर्भर भएको छ। राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर जलजला गाउँपालिकामा कम उत्पादन क्षमता भएको पुरानो बिउलाई विस्थापित गरी गुणस्तरीय बिउ उत्पादन गरिएको छ। राष्ट्रिय कृषि अनुसन्धान परिषदले सिफारिश गरेको रोग प्रतिरोधात्मक क्षमताको पूर्व मूल बिउलाई पीबीएम प्रविधिबाट बियाबाट आलुको बिउ उत्पादन गर्ने प्रविधि प्रयोग गरेर आत्मनिर्भर बनाइएको गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
स्ट्राइकर रश्मि कुमारी घिसिङको गोलमा नेपाल एपीएफ क्लबले साफ महिला क्लब च्याम्पियनशीपमा कराची सिटी फुटबल क्लबमाथि 1-0 गोलको संघर्षपूर्ण जित हासिल गरेको छ। आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा रश्मिले 52 मिनटमा मिडफिल्डर रेणुका नगरकोटीको लोकेट पासलाई सदुपयोग गरे। राइट साइडबाट रेणुकाको क्रसलाई पेनाल्टी बक्सभित्र रेकी रश्मिले हेड मार्फत बललाई पहिलो बारको जाली चुमाए। जितसँगै एपीएफ फाइनलको नजिक पुगेको छ। हारसँगै कराची फाइनल समीकरणबाट बाहिरिएको छ। दुबईमा सम्पन्न आईबीए पुरूष विश्व बक्सिङ च्याम्पियनशीपको 54 केजी तौल समूहमा काँस्य पदक जितेका बक्सर चन्द्र बहादुर थापा सहित नेपाली बक्सिङ टोली स्वदेश फर्किएको छ। काँस्य पदक चन्द्रले पुरस्कार बापत $75,000 प्राप्त गरेका छन्। सेमी फाइनलमा उनी काजाकिस्तानका खेलाड़ीसँग 5-0 पराजित भएका थिए। क्वार्टर फाइनलमा इराकका मेहेदी काजमीलाई 5-0 हराउँदै चन्द्रले अन्तिम चारको यात्रा तय गरेका थिए। रोल्पा स्थायी घर भएका नेपाल पुलिस क्लबका चन्द्र शुरूदेखि नै राष्ट्रिय टोली तयारी टीमको मिशन 2026 प्रशिक्षणमा रहेका छन्। उनले 2074 बक्सिङ खेल्न शुरू गरेका थिए। 46-48 केजी तौल समूहमा लाल प्रसाद उपेत्रीले क्वार्टर फाइनल सम्मको यात्रा तय गरेका थिए। उनले $10,000 प्राप्त गरेका थिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.7 डिग्री सेल्सियस न्यूनतम 9 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 19 डिग्री सेल्सियस न्यूनतम 5 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.3 डिग्री सेल्सियस न्यूनतम 9 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 23.4 डिग्री सेल्सियस न्यूनतम 8.1 डिग्री सेल्सियस र दिपायलको अधिकतम 25.4 डिग्री सेल्सियस न्यूनतम 7.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको विधान संशोधन। संशोधित विधान अनुसार केन्द्रीय कमिटी 301 सदस्य हुने। प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई राष्ट्रपति रामचन्द्र पौडेलको सुझाव। समावेशीकरण र सामाजिक न्यायको संरक्षण गर्नु राज्यको दायित्व भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसे विरूद्ध 3,68,00,000 रूपियाँ भन्दा बढ़ी भ्रष्टाचार गरेको आरोपमा अख्तियारद्वारा मुद्दा दायर। र अस्ट्रेलियाको सिडनी स्थित बोन्डाई बीचमा गोली प्रहार हुँदा कम्तीमा 12 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।